आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
दुखलाई भुलेर डुब्न
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज हामी बाइबल अध्ययन व्यवस्था 18 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी देख्छौ परमेश्वरले पुजारीहरूको भरण पोषणको सम्बन्धमा नियमहरू दिनुहुन्छ। त्यसपछि हामी देख्छौ कि त्यहाँ प्रतिमा पूजाहरूको विरूद्धमा अर्को चेतावनी छ, जुन सैतानिक शक्तिहरूद्वारा अभ्यास गरिन्दछन्। त्यसपछि हामी देख्छौ व्यवस्थाको पुस्तकको एक अति नै महान खण्डको, यसले अगम वक्ताहरूसँग व्यवहार गर्दछ र त्यहाँ आइरहनु हुने अगम वक्ता प्रभु येशूको बारेमा सुन्दर अगमवाणी छ। अगम वक्ताहरू सम्बन्धित त्यो खण्ड सत्य र झुटा अगम वक्ताहरूको तय गर्न निदो गर्नको लागि अति नै चाखलाग्दो र महत्वपूर्ण परीक्षा वा जाँच सहित अन्त हुँदछ। त सबभन्दा पहिले हामी देख्नेछौ पुजारीहरूको रेखदेख वा वास्ता ख्याल। व्यवस्था 18 अध्याय 1 र 2 पदमा लेखिएको छ, पुजारीहरू जो लेबीहरू हुन् वास्तवमा सारा लेबी कुलको इसरायलीहरूसँग कुनै भाग वा अंश हुने छैन। परमप्रभुलाई आगोद्वारा चढ़ाएका बलिहरू खाएरै तिनीहरूले गुजारा गरून्, किनकि तिनीहरूले पाउने अंश त्यही नै हो। तिनीहरूका दाजुभाइका बीचमा तिनीहरूको कुनै अंश हुने छैन। परमप्रभुको प्रतिज्ञा अनुसार उहाँ नै तिनीहरूको अंश हुनुहुन्छ। पुजारीहरू लेबी कुलबाट का हुन्। सबै लेबीहरू मन्दिर सेवामा नियुक्त गरिएका थिए। तिनीहरूको काम नै मन्दिरको सेवामा हुन्थ्यो। इसरायलका सन्तानहरू बीचमा तिनीहरूसँग कुनै हिस्साको जमिन थिएन, तर परमप्रभु नै तिनीहरूको हिस्सा वा भाग थिए। परमेश्वरले तिनीहरूको लागि यस विशेष तरिकामा तिनीहरूको जीविकापार्जनको निम्ति प्रबन्ध गरिदिनुहुन्थ्यो। 3-5 लेखिएको छ, गोरु वा भेड़ाको बलि चढ़ाउने मानिसहरूबाट पुजारीहरूले पाउनुपर्ने भाग यही हो, कुम, बंगाराका दुवै भाग र आन्द्रा भोडी, अन्न र नयाँ दाग मध्य र तेलको प्रथम उब्जनी र भेड़ाको पहिलो उन तिमीहरूले तिनीहरूलाई दिनुपर्छ, किनभने उहाँको नाउँमा खड़ा भएर सधैँ सेवा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्वरले सबै कुलहरू मध्येबाट लेबी कुललाई नै छान्नु भएको छ। यही नै मान सिद्धान्त हो जुन परमेश्वर यहाँ निर्देशित गरिरहनु भएको छ। यही नै विधि आज पनि परमेश्वर संसारमा आफ्नो काम पूरा गर्न प्रयोग गर्नुहुन्छ। उहाँ आशा गर्नुहुन्छ कि आफ्ना जनहरूले ती परमेश्वरका सेवकहरूलाई सहायता गरेको, जसले आफ्नो पूर्ण समय परमेश्वरको वचन दिने काममा लगाउँछन्। आज हामी हरेक विश्वासीलाई ती परमेश्वरको सेवकहरूको निम्ति प्रार्थना गर्नुपर्छ, सहायता गर्नुपर्छ, जसले पूर्णकालीन परमेश्वरको सेवा गर्छन्। तिनीहरूको जीविकापार्जनको एउटै यही मात्र माध्यम छ। जसरी लेबीहरूको पुजारीहरूको जीविकापार्जन हुने माध्यम मानिसले चढ़ाएको भेटी दानको केही अंश थियो। मित्र, परमेश्वरको सेवाको निम्ति दिने काम हाम्रो आराधनाको एक अंश हो, अनि परमेश्वरले ती विश्वासीहरूलाई प्रेम गर्नुहुन्छ र आशिष दिनुहुन्छ जो उद्धार चितले उहाँलाई र उहाँको सेवाको निम्ति दिन्छन्। त्यसपछि हामी अगाडि देख्छौ प्रेत आत्मा पूजा निषेध गरिएको छ। 9-12 पदमा लेखिएको छ, 13 पद नै पढिदिन्छु, परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्यहाँ बस्ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासेकी नगर्नु। आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, सकुन अपसकुन बताउने, जोखाना हेर्ने, जादुगरी गर्ने, टुनामुना गर्ने, मृतसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्। यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अघि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामूबाट निकालिदिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरको सामू तिमीहरू निर्दोष हुनुपर्छ। जब यी मानिसहरू प्रतिज्ञाको मुलुकमा जानेछन्, तिनीहरू त्यस मुलुकमा अन्य जाति प्रतिमा पूजक अभ्यासहरूको अनुसरण गर्नु हुँदैनथ्यो। अनि यो चेतावनी नयाँ नियममा पनि पटक पटक दोहोरिएको छ। पावलले पहिलो तिमोथी 4:1 पदमा चेतावनी दिन्छन्, तर पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ, ती पछि आउने समयमा भहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्वासबाट पतित हुनेछन्। तिनीहरू यो अदृश्य सैतानिक शक्तितिर मन लगाउँछन्। मित्र, यो कुरा यो अभ्यास हाम्रो निम्ति कुनै अनौठो कुरो होइन। यो प्रथा अन्य राष्ट्रहरू मात्र होइनन् तर हाम्रो मुलुकमा पनि छ। तर यो पाउले कुन व्यक्तिहरूको बारेमा भनेका हुन् सो कुरा बुझ्न आवश्यक छ। जब पहिलो तिमोथी चार अध्यायको एक पदमा पाउल भन्छन्, पछि आउने समयमा भहकाउने आत्मा र भूतात्माहरूको सिद्धान्ततिर मन लाएर कोही कोही विश्वासबाट पतित हुनेछन्। त्यो चाहिँ अन्य जातिलाई भनेको होइनन् तर विश्वासी भनाउँदाहरूलाई भनेको हो। भनेको मतलब आखिरी दिनमा विश्वासीहरू भनाउँदाहरू भहकाउने आत्मा र भूतात्माहरूको सिद्धान्ततिर मन लाएर कोही कोही विश्वासबाट पतित हुनेछन्। म विश्वास गर्दछु कि हामी त्यस अवधिमा आइसकेका छौं। मित्र, शैतान आराधनाको प्रकटीकरणहरू थुप्रै भइरहेका छन्। विशेष गरी पश्चिम मुलुकमा शैतान आराधनाको चर्चहरू छन् र धेरै विश्वासी बनाउँदा मानिसहरू ती अभ्यासहरूतिर निरन्तर लागिरहेका छन्, फसिरहेका छन्। अरू त के, शिक्षित बनाउँदाहरू पनि यसमा फसिरहेका छन्। म तपाईँलाई यो भन्न चाहन्छु कि शैतान आराधनामा कुनै न कुनै निश्चित शक्ति छ। त्यो कुनै काल्पनिक होइन, त्यसमा वास्तविकता छ, किनकि शैतान वास्तविक हो। तर मित्र, परमेश्वरले यसको विरूद्धमा चेतावनी दिनुहुन्छ वा भन्नुहुन्छ कि यो उहाँको निम्ति घृणित कुरा हो। म यो कुरा भन्न चाहन्छु किनकि कोही कोहीले यो भन्न आवश्यक छ। मित्र, ज्योतिष शास्त्रसँग खेल खेल्ने काम खतरा छ। यो कुराको याद राखौ। अघिल्लो अध्यायमा हामीले सूर्य, चन्द्र, तारा र आराधनाको निन्दाको पढ्यौं। आज अरू त के विश्वासी क्रिस्चियन बनाउँदाहरूले विशेष गरी पश्चिमी मुलुकमा बाइबलमा भन्दा ज्योतिष शास्त्रमा धेरै जोड़ दिइरहेका छन्। पत्र पत्रिकाहरू किताबहरूमा ज्योतिष ज्ञानले भरिएको छ। यो जताततै छ। मित्र, ज्योतिष शास्त्र परमप्रभुको निम्ति घृणित कुरा हो। मैले यो भनेको होइन तर परमेश्वरले नै यसलाई घृणित भन्नुहुन्छ। किन यो त्यस्तो छ त भन्दा, यसले मानिसहरूलाई जीवित र सत्य परमेश्वरबाट टाढा गराउँछ। यसले तिनीहरूलाई अन्धा अन्धकारमा र भूतप्रेतमा विश्वासतिर डोर्याउँछ। भूतप्रेतहरू वास्तविक हुन्। यो कुराको याद राखौं कि यी भूत आत्माहरू स्वर्गीयबाट शैतानसँग गिराइएका झारेका पतित स्वर्गीय दूतहरू हुन्। ती भूत आत्माले आज शैतानको साथ लिइरहेका छन्, दिइरहेका छन् र तिनीहरू शैतानका सेनाहरू। यिनीहरू आज संसारमा वास्तविक हुन् र मानिसहरू यससँग चासो जगाइरहेका छन्, गुप्त प्रेम सम्बन्ध जोड़िरहेका छन्। यी अदृश्य आत्माहरू वा भूतात्माहरूसँग सम्पर्क गर्न मानिसहरू लागू औषधि सेवन वा तिनीहरूले सोच्न सकेका प्रत्येक अन्य माध्यमहरू प्रयोग गर्छन्। अनि शैतानिक संसार तिनीहरूसँग सम्पर्क बनाउनमा अति नै खुशी छ। परमेश्वरको सन्तान यी कुराहरूसँग कुनै सम्पर्क गर्दैन। कुनै ख्रिस्टियन जो त्यस दिशामा फर्किन्छ त्यससँग कमजोर विश्वास छ र ख्रिस्टलाई वास्तवमा उद्धारकर्ताको रूपमा विश्वास गरेको वा गरिरहेका छैनन्। तिनी पवित्र आत्मा र परमेश्वरको वचनबाट टाढा भौतारी गइरहेका छन्। मित्र, परमेश्वरले यस प्रकारका कुराहरूको विरूद्धमा चेतावनी दिनुभएको छ। भनिएको छ 13-14 पदमा, परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरू निर्दोष हुनुपर्छ। तिमीहरूले अधिकार गर्ने जातिहरू जोक्न हेर्ने र जादुगरी गर्नेहरूका कुरा सुन्छन्, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई चाहिँ यसो गर्नु निषेध गर्नुभएको छ। मित्र, यिनै कुराहरू वा अभ्यासका कारणले त्यस मुलुकमा रहने जातिहरूलाई दण्ड दिइए र त्यस मुलुकबाट हटाइए। इसरायलीहरूलाई एउटै सत्य र जीवित परमेश्वरको निम्ति गवाई हुन बोलाइएका छन्। यसपछि हामी निम्न पदहरूमा देख्छौ आइरहने एक अगमवक्ताको प्रतिज्ञा। 15-17 पदमा लेखिएको छ, परमप्रभु तिमीहरूका परम परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइ मध्येबाट म जस्तै एउटा अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नु, किनकि अब उपरान्त परमप्रभु हाम्रा परमेश्वरको स्वर सुन्नु नपरोस् र त्यो डरलाग्दो अग्नि कहिले हेर्नु नपरोस्, नत्र त हामी मर्नेछौ भनी होरेब पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्वरसँग तिमीहरूले यही विन्ती गरेका थियौ। परमप्रभुले मलाई भन्नुभयो, तिनीहरूले ठिकै भनेका छन्। इसरायलका सन्तानहरू परमेश्वरका अगमवक्ताहरूको सुन्नु पर्ने थियो कुरा, किन ती अगमवक्ताले तिनीहरूले सत्य बताइरहेका थिए। त्यो नै आधारभूत कारण थियो। तर दोस्रो कारण चाहिँ तिनीहरूलाई अन्तिम अगमवक्ता प्रभु येशु ख्रिष्टको कुरा सुन्नलाई तयार गर्नु थियो। कोही कोही अझै सोच्छन् कि किन परमेश्वर आफैलाई आज प्रकट गर्नुहुन्न त। मित्र, प्रभु येशु ख्रिष्टको व्यक्तिमा परमेश्वरले ती हरेक कुराको अन्त गर्नुभयो। परमेश्वरसँग उहाँले येशु ख्रिष्टमा भन्नुभएको कुरा भन्दा अन्य कुरा संसारलाई भन्ने अरू केही कुरा छैन। हामीले उहाँको कुरा सुन्नु पर्दछ। रूपान्तरणको समयमा परमेश्वर पिताले भन्नुभयो, यो मेरो प्रिय पुत्र हो जसमा म अति नै धेरै प्रसन्न छु, उहाँको कुरा सुन। मित्र, प्रभु येशुको कुरा सुनौ। उहाँसँग अन्तिम वचन छ। विश्वासीको लागि आज प्रभु येशु ख्रिष्ट मानिसहरूलाई परमेश्वरको मूल प्रकाश पूर्ण
र परमेश्वरका अन्तिम प्रकाश हो। त्यही नै मूसाले त्यहाँ व्यवस्थामा भनिरहेका छन्। 18-19 पदमा भनिएको छ, तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइ मध्येबाट त जस्तै म एउटा अगमवक्ता खड़ा गर्नेछु, म मेरो वचन तिनको मुखमा हालिदिनेछु र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्नेछन्। ती अगमवक्ताले मेरो नाउँमा भनेका मेरा वचनहरू नसुन्नेको लेखा म लिनेछु। तपाईँलाई थाहै होला, प्रभु येशूले पटक पटक भन्नुभयो उहाँले बोलेका वचन उहाँ स्वयंको होइन तर पिताको। नमूनाको लागि योहना 5:30 पदमा र योहना 6 अध्यायमा थुप्रै पल्ट प्रभु येशूले भन्नुहुन्छ उहाँ आफ्नै इच्छा पूरा गर्न आउनु भएन तर पिताको इच्छा पूरा गर्न आउनुभयो। प्रभु येशूको संसारिक सेविकै सकेपछि उहाँले प्रधान पुजारी प्रार्थना गर्नुभयो जुन योहना 17 अध्यायमा उल्लेख छ। त्यहाँ उहाँ आफ्नो अन्तिम प्रतिवेदन वा रिपोर्ट पितालाई दिइरहनु भएको छ। मैले तपाईँले मलाई गर्न दिनुभएको काम पूरा गरिसकेको छु, मैले हरेक कुरा भनिसकेको छु जुन मैले भनेको तपाईँ चाहनुभयो। यदि त्यस बेला स्वर्गीयबाट परमेश्वर बोल्नुभए उहाँले केही त्यस्तो कुरा भन्नुहुने थिएन जुन उहाँले अघि नै भनिसक्नु भएको थिएन। उहाँले आफ्नो त्यही कुरा दोहोर्याउनु हुने थियो किनभने उहाँले तपाईँ र मलाई भन्न चाहेको हरेक कुरा येशू ख्रीष्टको व्यक्तिमा छ। यही नै कारण हामीले ज्योतिष शास्त्रमा मन दिनु हुँदैन। यो मानिस जातिको झुकाउ वा मनोवृत्ति हो कि आज अन्जान कुराको चासो लिने र भविष्यको बारेमा जान्ने रहस्य कुराहरूको सिद्ध गर्ने मानिसको उत्कट इच्छा हुन्छ। यदि हामी विकसित देशहरूमा देख्छौं भने थाहा लाग्छ कि मानिसहरू अन्तरिक्षको र समुद्र सागरको गहिराईको खोज गरिरहेका छन्, अनुसन्धान गरिरहेका छन्। मानिसहरू बिल्कुल नयाँ क्षेत्रहरूमा पुग्न मन पराउँछन्, नयाँ कुराहरूको आविष्कार गर्न मन पराउँछन्। मानिसहरूले यो अन्तरिक्षमा यो खोजबिन अनुसन्धान गर्दैनन्, तर मानिसहरू टाढाको दूरीको समयमा पुग्न मन पराउँछन्। मानिस चाहन्छन् कि रहस्य भविष्यको बारेमा जान्न चाहन्छन्। भोलिदेखि पर के छ त, भविष्यमा के हुनेछ त, हरेक त्यो जान्न चाहन्छन्। मानिसहरू भविष्यको बारेमा चिन्तित छन्। त्यहाँ सधैँ प्रश्न छ, भोलिको बारेमा नि के? भविष्य बन्द गरिएको ढोका हो। स्मरण शक्तिले भूतकालतिर लान सक्छ तर यसले भविष्यमा तपाईँलाई लाने कुनै यातायातको साधन छैन। भविष्यको ढोकामा यी शब्दहरू लेखिएका छन्, भित्र आउन निषेध छ। मित्र, मानिस समयमा होस् या अन्तरिक्ष सम्बन्धमा होस् सीमित छन्। यस सन्तुष्ट पार्न नसकिने चाहनाको तृप्त गर्न, सन्तुष्ट गर्न अन्य जातिहरू बीच जोखाना हेर्ने, हस्तरेखा हेर्ने, भविष्यवाणी बताउने व्यक्तिहरू खड़ा भए। परमेश्वरले यसको विरूद्ध आफ्नो मानिसहरूलाई चेतावनी दिनुभयो। यस्ता अभ्यास प्रतिमा पूजासँग जोड़िएको छ र प्रारम्भमा यो सैतानिक थियो। हजुर, यहाँ सवाल के? यहाँ सवाल छ के तिनीहरूले भविष्यको भन्न सक्थे? निश्चय नै तिनीहरूले केही हदसम्म ठिक बताउन सक्थे र सक्छन्, तर यो परमेश्वरबाटको होइन, शैतानको शक्तिद्वारा हो। यो कुराको याद राखौं कि शैतान पनि शक्तिशाली छ तर परमेश्वर जति कति पनि छैन। तापनि त्यसले मानिसलाई यस माध्यमद्वारा फुस्काउन सक्छ, धोका दिन सक्छ। अहिले मित्र, भविष्यको सम्बन्धमा यो नै एक क्षेत्र हो जुनमा मानिसले कहिले पनि बिल्कुल र पूर्ण प्रभुत्व दिएको छैन। परमेश्वरले मात्र भविष्यको पूर्ण रूपमा अगमवाणी भविष्यवाणी गर्न सक्नुहुन्छ अनि यो खालि उहाँकै हो। परमेश्वरको वचनको अद्वितीय विशेषता गुण यो हो कि यो वर्तमान भन्दा अझ पर सर्दछ। बाइबल परमेश्वरको वचन हो भन्ने मेरो निम्ति सबभन्दा ठूलो प्रमाण अगमवाणीको परिपूर्णता हो। बाइबलमा लेखिएको समयमा पूरा बाइबलका 1/4 भाग अगमवाणी थियो र त्यसको ठूलो अंशमा पहिल्यै पूरा भइसकेको छ। परमेश्वरले शहरहरू, राष्ट्रहरू र विश्वको महान साम्राज्यहरूको बारेमा अगमवाणी रेकर्ड गर्नुभएको छ। त्यस परिस्थितिहरू मुनि त्यहाँ झुटा अगमवक्ताहरू खड़ा हुने थिए। तिनीहरूले कसरी सत्य परमेश्वरको अगमवक्ताहरू हुन् भनी थाहा पाउन सक्थे त? कसरी इसरायलीहरूले आफूलाई झुटा अगमवक्ताहरूबाट आफैलाई रक्षा गर्न सक्थे त? परमेश्वरले एक जाँच वा परीक्षाको दिनुहुन्छ जुनद्वारा तिनीहरू निश्चय हुन सक्थे यो कुरा थाहा पाउँदै कि त्यो विशेष मानिस परमेश्वरको सत्य अगमवक्ता हुन् या बोक्रे नक्कली अगमवक्ता। अगाडि हामी देख्छौ सत्य र झुट अगमवक्ताहरूको तय गर्ने, निदो गर्ने, चिन्ने कामको लागि जाँच। इसरायलीहरू बीच झुटा अगमवक्ताहरू थिए, यो पूर्ण स्पष्ट छ। अभाग्यवश झुटा अगमवक्ताहरूलाई थाहा पाउने जाँचको परमेश्वरको नियमहरूको इसरायलीहरूले लागू गरेनन्। हामी यसको यर्मिया 14:14 पदमा पाउँछौ, भनिएको छ, परमप्रभुले मलाई भन्नुभयो अगमवक्ताहरूले मेरो नाउँमा झुटो अगमवाणी कहन्छन्, मैले तिनीहरूलाई पठाएको होइन, मैले तिनीहरूलाई आज्ञा गरेको होइन, म तिनीहरूसित बोलेको होइन, तिनीहरूले त तिमीहरूलाई झुटो दर्शन व्यर्थका तन्त्र मन्त्रका कुरा र आफ्नो मनका छलका कुराहरूको अगमबाड़ी कहन्छन्। श्रोता, झुट्टा अगमवक्ताको लागि आउने राज्यको बारेमा बोल्न काफी सजिलो थियो, जुन सयौं वर्षको भविष्यमा आउने थियो। यर्मिया अगमवक्ताले भविष्यको बारेमा बोले त कसरी हामी भन्न सक्छौं कि सत्य अगमवक्ता को थिए? परमेश्वरले तिनीहरूलाई जाँच्ने ठिक परीक्षण वा जाँच राख्नुहुन्छ। उहाँको कुरा सुन्नुहोस्, 20-22 पदमा लेखेको छ, तर मैले आज्ञा नै नगरेका वचन मेरो नाउँमा बोल्ने वा अन्य देवताको नाउँमा बोल्ने अगमवक्ता मारिनुपर्छ। तिमीहरू आफैलाई सोधौला, कुनै वचन परमप्रभुद्वारा बोलेको होइन भनेर हामी कसरी जान्ने त? कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्य ठरेन भने त्यो परमप्रभुले भन्नुभएको वचन होइन। सो त्यही अगमवक्ताको मनगढन्त कुरा हो, तिमीहरू त्यसदेखि नडराउनु। यसमा हेर्ने केही समय लिऊ। यसैया परमेश्वरको सत्य अगमवक्ता हुन् हो। हामी कसरी थाहा पाउँछौ त? उसले अगमबाड़ी गरेका थिए कि एक कुँवारी कन्या गर्भवती हुनेछिन् र एक पुत्र जन्माउने छिन्। तिनले अति नै स्पष्ट रूपमा प्रभु येशूको आगमन, उहाँको मृत्यु, उहाँको जीवन, उहाँको पुनरुत्थानको बताए। मानिलिऊ कसैले यो कहिले घट्नेछ भनी सोधे, यसैयाले उत्तर दिने थिए कि तिनी यसको वास्तविक तिथि मितिको निम्ति निश्चित छैन, तर यो केही सय वर्षपछि हुन सक्थ्यो। वास्तवमा यो 700 वर्षपछि घट्ने थियो। हजुर, उसको कुरा सुन्ने भीड़हरू हाँस्ने थिए र भन्ने थिए तिनले सत्य भने या गलत भने त्यस कुरामा थाहा पाउन वा देख्न त्यति लामो समयसम्म हुने थिएन। त्यसकारण तिनीहरूको जाँच यो थियो कि अगमवक्ताले स्थानीय परिस्थितिको बारेमा अगमबाड़ी दिनुपर्दथ्यो, जुन त्यसै बेला अगमबाड़ी पूरा हुनुपर्ने थियो, र ती अगमबाड़ी पूर्ण रूपमा ज्यूको त्यो बिल्कुल ठिक सही रूपमा पूरा हुनुपर्ने थियो। ती अगमवक्ताले आफ्नो अगमबाड़ीहरूको कुनै बिन्दु वा विषयलाई चुकाउन वा छोड्न सक्दैनथे, अनि कुनै पनि बिल्कुल सही रूपमा ज्यूको त्यो भई पूरा नभएको अगमबाड़ीले तिनीहरूलाई तुरन्तै सत्य परमेश्वरको अगमवक्ताको रूपमा अयोग्य ठहराउँदथ्यो। सत्य र झूठ अगमवक्ताको चिन्ने जाँच थियो। अहिले फेरि यसै अगमवक्तातिर जाउँ। तिनले कन्याकुमारीबाट बालक जन्मको बारेमा अगमबाड़ी गरे र आज हामी 2013 वर्षपछि त्यो अगमबाड़ी पूरा भएको जान्दछौ, अनि यो ज्यूको त्यो भएर पूरा भएको थियो। तर यसैयाका दिनमा मानिसले कसरी यो जान्न सक्थे? तिनीहरू जान्न सक्थे किनभने यसैया राजा हिजकियाका स्थानीय हालतको घटना सम्बन्धको अगमबाड़ी सहित गए। महान अश्शूरी सैनिकहरूले त्यस बेला आक्रमणको लागि यरूशलेम शहरको वरिपरि घेरिरहेका थिए, तर यसैयाले भने कि एउटा पनि तीर शहरमा प्रवेश गर्ने छैन। यी अश्शूरीहरूले अन्य राष्ट्रहरूलाई विजय गरेका थिए र तिनीहरू त्यस बेला यरूशलेममाथि विजय गरेर इसरायलीहरूलाई बन्दुवा कैदी बनाई लानलाई त्यहाँ थिए। यसको बारेमा परमेश्वरले भन्नुभएको कुरा यसैयाले तिनीहरूलाई बताइदिए। यसैया 37 अध्यायको 33 र 34 पदमा, यसकारण अश्शूरका राजाको विषयमा परमप्रभुले यो भन्नुहुन्छ, त्यो शहरमा आउने छैन, त्यसले त्यहाँ एउटै काँड हान्ने छैन, त्यो त्यसको सामने ढाल लिएर आउने छैन, त्यसको विरूद्धमा कुनै गढ़ी बनाउने छैन, जुन बाटो भएर आयो त्यही बाटो भएर त्यो फर्कनेछ र त्यो त्यस शहरमा आउने छैन भनी परमप्रभु भन्नुहुन्छ। यी सम्पूर्ण अश्शूरीय सैनिकहरूसँग धनु र तीरहरू थिए, अनि तपाईँ सोच्नु सक्नुहुन्छ कि ती थुप्रै संख्याका सैनिकहरूमध्ये एकजना चुलबुले सिन्हाले निश्चय नै कोशिशको लागि कतिको निशाना ठिक लाग्छ होला सो देख्नलाई एउटा तीर छोड्न सक्थ्यो, किनकि ती अश्शूरका सैनिकहरूले यरूशलेम शहरको वरिपरि आक्रमणको लागि घेराबन्दी गरिरहेका थिए। अहिले यदि एउटै तीर शहरमा छेडिए वा छोडिए, यसैया परमेश्वरको सत्य अगमवक्ताको रूपमा चिनिँदैनथे र तिनी आफ्नो अगमबाड़ीको कामबाट बहिष्कृत हुनुपर्दथ्यो। त्यही नै एक जाँच थियो जुन यसैयाले पास गरे। त्यहाँ अन्य थुप्रै अगमबाड़ीहरू यसैयाले स्थानीयको परिवेशमा जुन कुरा बोले तिनले भने झै त्यो ज्यूको त्यो भएर बिल्कुल पूरा भयो। सत्य अगमवक्ता त्यस समयमा 100% मतलब पूराको पूरा आफ्नो अगमबाड़ीमा बिल्कुल सही हुनुपर्दथ्यो। परमेश्वर आजको यो बाइबल अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
निराश थियो जीवन जीवन गारो थियो, एकलो थिए यहाँ थिएन कतै कुनै सहारा विवश थिए लाचार थिए थिएन कतै कुनै सहारा डुबिरहन्थे नसामै पीर व्यथा मनमा बोकी त्यागिएथे सबै बाचा आफ्नो भन्ने कोही थिएन एक्लो थिए निगाह यीशुको पाए जब जीवन नै नयाँ भयो यीशुको पाए जब जीवन नै नयाँ भयो भत्किसकेको जीवनमा खुसीको बहार फेरि
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार।